अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बाँकेमा ट्राफिक व्यवस्थापनका लागि कडा योजना, नमाने कारवाही गरिने, 20 दिनसम्म सचेतनामूलक अभियान सञ्चालन हुँदै।
नेपालगञ्ज नगरमा 2 महिनाभित्र सिसी क्यामेरा जडान गर्ने सम्झौता, बाँकेका 4 मेडिकलमा छापा, कालोबजारीको आरोपमा बर्दियाको गणपति पेट्रोल पम्प सिल।
बाँके डुडुवा गाउँपालिकामा घुम्ती सेवा अभियान सञ्चालन, भेरी नदीमा निर्माण हुने 2 जलविद्युत आयोजनाको डिपिआर बन्दै।
र कोहलपुरमा प्रथम उपमेयर क्रिकेटमा साइनिङ र जनज्योति विजय, कर्णाली प्रदेश सरकार 25 अर्ब बजेट ल्याउने तयारीमा।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा 20 दिनभित्रै सहरमा ट्राफिक एक्सनको सन्दर्भ रहेको छ। अनियन्त्रित सवारी साधन चलाउने प्रवृत्ति, जथाभावी पार्किङ, फुटपाथ कब्जा र ओभरलोडमा संलग्न व्यक्तिहरूलाई बाँके ट्राफिक प्रहरीले आगामी बिस दिनपछि सख्त कारवाही प्रक्रिया अघि बढाउने भएको छ। एक पटकको प्रयासपछि पनि नेपालगञ्जको सवारी, फुटपाथ कब्जा र ओभरलोड व्यवस्थित हुन नसकेपछि 20 दिने सचेतना अभियानपछि सशक्त कारवाही अघि बढाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकीले जनाएको छ। नेपालगञ्जमा खास गरी ई रिक्सा, ठेला, ट्र्याक्टर, मोटरसाइकल र फुटपाथ कब्जा गर्ने पसल सञ्चालक कारवाहीको दायरामा आउने भएका छन्। कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकाईले भन्नुभयो, पुरानो शैलीमा सहरको व्यवस्थापन सम्भव नभएकाले केही फरक परिवर्तन गर्ने हिसाबको तयारी छ। नेपालगञ्ज उपमहानगरपालिका विभिन्न यातायात व्यवसायी सङ्गठन, विद्यालय, गैर सरकारी संस्था लगायतसँग समन्वयकारी भूमिकामा सक्रिय रहनुभएका प्रमुख रोकाए नेपालगञ्जमा ट्राफिक व्यवस्थापनको अवस्था चुनौती र जोखिमपूर्ण रहेको बताउनु भएको छ। उपमहानगरपालिकाको सहयोगमा बिस्तारै 20 दिनभित्र विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने तयारीका साथ पहिलो र अन्तिम प्रयास हुँदैछ। यो 20 दिनका दौरान ट्राफिक प्रहरीले पैदल यात्री समेतलाई नियम बमोजिम सडकमा हिँड्ने तरिका सिकाउनेछ। दैनिक नेपालगञ्जमा खबर छ।
नियम विपरीत सञ्चालन गर्ने मेडिकल हलमाथि कारवाही समेत गर्न सक्ने जिम्मा पाएको औषधि व्यवस्था विभागले हिजो बाँकेको 4 औषधि पसलमा अनुगमन गरेको छ। औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जबाट गएको टोलीले राजा र कोहलपुरका गरी 4 मेडिकलमा अनुगमन गरेको हो। अनुगमनका क्रममा औषधि ऐनको व्यवस्था गरी बिक्री वितरण गरिरहेको राजा स्थित एक औषधि पसललाई सिल गरिएको छ भने कोहलपुरमा रहेको 3 मेडिकललाई कारवाहीका लागि विभागमा बोलाइएको छ। राजाको शान्ति नन्दा मेडिकल हलले नेपालमा दर्ता नभएका औषधि अवैध रूपमा बिक्री गरेकोले पसल सिल गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी सुपरभाइजर निरीक्षक यादव प्रसाद ढकालले जानकारी दिनुभयो। कुनै पनि मेडिकलले नेपालमा प्रतिबन्धित औषधि राखे वा अवैध रूपले बिक्री वितरण गरेमा बढीमा छ महिनासम्म निलम्बन गर्न सक्ने विभागसँग अधिकार रहेको छ। विभागको निर्देशन अटर गरी एकपटक अवैध कारोबार गरेमा पसल दर्ता प्रमाणपत्र सधैँका लागि रद्द गरिने फार्मेसी सुपरभाइजर निरीक्षक यादव प्रसाद ढकालले बताउनुभयो। यदुराज मिश्रले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
नेपालगञ्जको नगर अब 60 दिनभित्रै सिसी क्यामेराको निगरानीमा आउने भएको छ। सिसिटिभी जडान समितिले सिसी क्यामेरा जडानका लागि हिजो मुइन इन्टरनेसनल प्राली ललितपुरसँग 31,07,268 रुपैयाँमा सम्झौता गरेको छ। नगरको सुरक्षाका लागि समितिले 56 क्यामेरा नगरका 14 स्थानमा जडान गर्नेछ। सम्झौता भइसकेको छ। समितिका संयोजक समेत रहनुभएका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले भन्नुभयो, 2-4 दिनभित्रै काम सुरु हुनेछ। समितिले 60 दिन म्याद रहेको सम्झौता गरेको जानकारी दिँदै अध्यक्ष वैश्यले तोकिएको समयमै सबै काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। यसअघि पटक पटक नगरमा सिसिटिभी र क्यामेरा जडानका प्रयास सफल हुन सकेको थियो। पछिल्लो पटक गठित समितिका सदस्यहरू आफैले 2,75,000 रुपैयाँ जम्मा गरी सिसिटिभीका लागि खर्च जुटाउन कसिएपछि आवश्यक बजेट जुट्न थालेको हो। देवेन्द्र राज पौडेलले नागरिक दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
स्थानीय प्रशासनले पेट्रोल र डिजलमा कालोबजारी गरेको आरोपमा हिजो बर्दियाको गणपति आयल स्टोर्स खैरापुरमा सिल गरेको छ। आयल निगमले तोकेको मूल्यभन्दा 1 रुपियाँ बढी लिएको भन्दै गणपति आयल स्टोरका कर्मचारी छल्लु चौधरीलाई पक्राउ गरिएको हो। आयल स्टोर्सका सञ्चालक रामचन्द्र यादव विरुद्ध कालोबजारी ऐन अन्तर्गत कारवाही चलाइएको प्रमुख जिल्लाधिकारी रामबहादुर कुरुम्बाङले जनाउनुभयो। कान्तिपुरमा खबर छ।
प्रदेश 5 का मुख्यमन्त्री शङ्कर पोखरेलले हतारमा प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा निर्णय नगर्ने बताउनु भएको छ। हिजो संसद बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब दिँदै मुख्यमन्त्री पोखरेलले हतारमा निर्णय गरेर विरोधको भुमरीमा आफू नपर्ने प्रश्न पार्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
भेरी नदीमा निर्माण हुने 2 जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डिपिआर निर्माणको काम सुरु भएको छ। चाइना गेजुआ कम्पनीले 721 मेगावाट जलविद्युत उत्पादन क्षमताको भेरी 1 र भेरी 2 हाइड्रो प्रोजेक्टको डिपिआर अध्ययन सुरु गरेको हो। कम्पनीले डिपिआरका लागि जाजरकोट नलगाडको चौखा तल्लो बगर बस्नेत गाउँ तथा रुकुमको मनका बगर त्रिवेणी लगायत स्थानमा ड्रिलिङ माटो तथा ढुङ्गा खानी परीक्षण लगायतका कार्य गरिरहेको छ। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
बाँकेको डोणवा गाउँपालिकाले गाउँघरमा सेवा पुर्याउने उद्देश्यले घुम्ती सेवा सुरु गरेको छ। गाउँपालिकाको प्रथम गाउँसभाबाट पारित गाउँमा पुगेर घुम्ती सेवा सञ्चालन गर्ने नीति अनुसार वडा नम्बर 5 हिजो सेवा सुरु गरिएको हो। घुम्ती सेवामा व्यक्तिगत घटना दर्ता, मालपोत कर असुली, नागरिकता लगायत विभिन्न सिफारिस, जन्म, विवाह, मृत्यु, बसाई, सराई लगायतका सम्पूर्ण सेवाहरू प्रदान गरिँदैछ। 5 वडा अन्तर्गत जबधावा गाउँमा हिजोदेखि 2 घुम्ती शिविर सञ्चालन गरिएको वडा सचिव सूर्यप्रसाद लम्सालले बताउनुभयो। उहाँका अनुसार आजसम्म त्यहाँका विभिन्न टोलमा नागरिकहरूलाई सेवा प्रदान गरिनेछ। सेवा प्रभावको क्रममा गाउँपालिकाको सेवा प्रभावकारिता तथा गुणस्तरीयता बढाउनका लागि प्रथम गाउँसभाबाट नागरिकका घरमा पुगेर सेवा उपलब्ध गराउने नीति अन्तर्गत यस्तो अभियान ल्याएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो। उहाँका अनुसार यो सेवाले नागरिकलाई सहजता तथा कार्यको नियमितता र प्रभावकारिता बढ्नेछ। मिसन टुडेमा खबर छ। पश्चिम डायरीमा विपद व्यवस्थापन समितिको आगामी कार्यदिशा,
बाढी व्यवस्थापनका लागि देखिएका समस्यालाई कसरी सम्बोधन गर्न सकिने रहेछ ती अनुभवहरू र त्यसको समीक्षा र राष्ट्रिय रूपमा लिएका व्यवस्थापन सम्बन्धी कुराहरूलाई कार्यान्वयन र भोलिका दिनमा हामी कसरी तयारी भएर बस्ने लगायतका कुराहरूमा हामी तयारीमा छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
चाहिएको बेलामा सेवा मिल्ने। एभरेस्ट ब्याङ्कको शाखा रहित ब्याङ्किङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार। एभरेस्ट ब्याङ्कको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने, रकम निकाल्ने, साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ। सहकारी युके 8 सक्षम आयोजना।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-034।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकी जिल्ला प्रत्येक वर्ष बाढीको चपेटामा पर्दै आएको छ। भारतले सीमा क्षेत्रमा बनाएको लक्ष्मणपुर ब्यारेज र तटबन्धका कारण बाँकीको राप्ती नदीको प्राकृतिक बहाव रोकिँदा राप्ती क्षेत्रका नागरिकले प्रत्येक वर्ष बाढीको नियति भोग्नु परेको छ। बाढीबाट बाँकी राप्ती क्षेत्रका जनताको जनधनको क्षति नहोस् भन्नका लागि बाँकी जिल्ला विपद व्यवस्थापन समितिले प्रत्येक वर्ष पूर्व तयारी गर्दै आएको पनि छ। यस वर्ष बाढीबाट हुने क्षति कम गर्न बाँकी जिल्ला विपद व्यवस्थापन समितिले कस्तो योजना अघि सारेको छ, यसै विषयमा कुराकानी गर्दै बाँकी जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी रमेश कुमार केसी।
बाँकी जिल्लामा बाढी, शीतलहर र आगलागी जस्ता केही घटनाहरू विपदका सबैभन्दा बढी देखिने घटनाहरू हुन् र यो मौसम सुरु भइसकेपछि अब बाँकेमा यो डुबान तथा बाढीका घटनाहरू घट्न सक्ने कुरालाई मध्यनजर राखेर हामीले विभिन्न कार्यक्रमहरूलाई अगाडि बढाएका छौँ। जस्तो गएको 2074 सालको बाढीबाट हामीले कसरी व्यवस्थापन गर्न सक्यौँ, ती अनुभवहरू आदान प्रदान, हाम्रा यो बाढी व्यवस्थापनका लागि देखिएका समस्यालाई कसरी सम्बोधन गर्न सकेन रहेछ ती अनुभवहरू र त्यसको समीक्षा र राष्ट्रिय कार्ययोजना अथवा राष्ट्रिय रूपमा लिएका व्यवस्थापन सम्बन्धी कुराहरूलाई कार्यान्वयन र भोलिका दिनमा हामी कसरी तयारी भएर बस्ने लगायतका कुराहरूमा हामी तयारीमा छौँ। बाँके जिल्लामा हामीले विपद पूर्व तयारी कार्ययोजना निर्माण गरिसकेका छौँ र 2075 साल यो जेठको 28 गतेको दिन हामीले पूर्व तयारी बैठक पनि आयोजना गरेका छौँ। सबै व्यापक सहभागितामा यो बाढीबाट अथवा यो डुबानबाट तयारी हुनको लागि के कस्ता कार्ययोजना अवलम्बन गर्ने र आफ्नो जिम्मेवारी र भूमिकामा के कस्ता कार्य क्रियाकलापहरू परे भन्ने बारेमा पनि डिसिमिनेट गर्ने लगायतका कामहरू हामीले चाहिँ गर्न गइरहेका छौँ।
जस्तै यो बाँकेमा प्रत्येक वर्ष बाढी आउँछ, धनजनको चाहिँ क्षति हुन नदिनको लागि विपद व्यवस्थापन समितिसँग कस्तो खालको योजना छ अहिले?
अब यो विपदलाई हामीले तिनवटा क्याटेगोरीबाट हेर्ने गर्छौँ। एउटा चाहिँ विपद हुनुभन्दा अगाडिको बेला, विपदको बेला र विपदभन्दा पछाडिको बेला। हामी विपदभन्दा अगाडि सचेतनामूलक प्रत्येक समुदायलाई जागरणमूलक कार्यक्रमहरू सञ्चालन गरेर यसका असरहरू, यसका प्रभावहरू कम गर्नको लागि हामी पहल गर्छौँ। अर्को विपदकै बेलामा घटना घट्न सक्ने हुँदा अथवा त्यति बेला उद्धार र राहतका कार्यक्रमहरू कसरी सञ्चालन गर्ने भन्ने कुरा गर्छौँ भने, विपदभन्दा पछाडि बलिया दिगो संरचनाहरू कसरी निर्माण गर्ने र भोलिका दिनमा यो विपद फेरि आउन नदिन के कस्ता योजना नीति लिने भन्ने विषयमा हामी तीन तहमा काम गर्छौँ। यसमा विभिन्न निकायहरूको संलग्नता रहन्छ, खास गरेर अहिले स्थानीय सरकारको रूपमा स्थानीय तहहरू स्थापना भइसकेका छन्। अब स्थानीय तहले यो विपद व्यवस्थापनमा नजिकबाट व्यवस्थापन गर्न सहजीकरण गर्नुपर्छ भन्ने हामीलाई लाग्छ।
त्यही त, यो दीर्घकालीन रूपमा बाँके जिल्लालाई भनौँ न, यो राप्ती सुनारी गाउँपालिका, नरायणपुर गाउँपालिका, दुर्वा गाउँपालिका चाहिँ डुबानबाट चाहिँ बढी प्रभावित हुने चाहिँ गाउँपालिका हुन्। यो दीर्घकालीन रूपमा डुबान हुन नदिनको लागि केही योजनाहरू छन् कि?
योजनाहरू अब हामी जिल्ला विपद व्यवस्थापन समिति ले सहजीकरण गर्ने त छँदैछ, तर पनि अब स्थानीय सरकारहरूले अब संरचनाहरू निर्माणमा, बस्ती स्थानान्तरणमा र विपदका जोखिम न्यूनीकरणका दिशामा अझै थप पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ। एक त यी डुबान प्रकोपबाट ज्यादा पीडित हुने स्थानको पहिचान सबभन्दा महत्त्वपूर्ण छ। तपाईँले ठिकै भन्नुभयो, डुडुवा गाउँपालिकाका अधिकांश भागहरू डुबान प्रभावित हुन्छन्। राप्ती सोनारी गाउँपालिकाका यो तटीय क्षेत्रहरू, राप्ती नदीको तटीय क्षेत्रहरू डुबानमा बाट बढी प्रभावित हुने गर्छन्। त्यस्तै गरी नरायणपुर गाउँपालिकाका अधिकांश क्षेत्रहरू पनि डुबानबाट प्रभावित हुने गर्छन्। पहिला चाहिँ डुबानबाट प्रभावित हुने क्षेत्रको पहिचान गर्नु पर्यो र त्यो क्षेत्रको वैकल्पिक व्यवस्था के हुनसक्छ, त्यहाँको बस्ती स्थानान्तरण गर्न सकिन्छ या त्यहाँ बलिया संरचनाहरू निर्माण गरेर डुबानभन्दा डुबानबाट पार पाउने किसिमका चाहिने संरचनाहरू निर्माण गर्न सकिन्छ या त्यहाँ अन्य केही वैकल्पिक उपायहरू अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा पालिका स्तरबाट एउटा नीति बनाएर अगाडि बढ्नुपर्छ। जिल्ला स्तरमा हामीले जे जस्तो समन्वय र साझेदारी गरेर अगाडि बढ्नुपर्छ, हामीले सहजीकरण गर्नको लागि हामी तयार छौँ। र यो प्राविधिक पक्ष पनि भएको हुनाले प्राविधिक विषयमा कस्ता किसिमका घर भवनहरू निर्माण गर्दा उत्तम हुन्छ, कस्ता किसिमका संरचनाहरूले हाम्रो बाढीलाई धान्न सक्छन् अथवा बाढीलाई प्रतिरोध गर्न सक्छन् भन्ने विषय पनि अब विकास निर्माण गर्दाखेरि पक्कै पनि ध्यान दिनुपर्छ। यो विषय स्थानीय सरकारको महत्त्वपूर्ण र केन्द्रीय चासोको विषय हुनुपर्छ भन्ने पनि हामीलाई लाग्छ।
अब अन्त्यमा स्थानीय तहहरूसँग जिल्ला विपद व्यवस्थापन समितिको समन्वय र सहकार्य कहाँसम्म पुग्यो?
जिल्ला विपद व्यवस्थापन जुन समिति छ त्यसमा प्रत्येक पालिकाका अध्यक्षहरूलाई चाहिँ सदस्यको रूपमा राखिन्छ। त्यसकारण जिल्लामा भएको हाम्रो निर्णय, हाम्रा कार्ययोजना, हाम्रो अभ्यासलाई पालिका स्तरले ग्रहण गरेकै हुन्छ। जिल्ला विपद व्यवस्थापन समिति जुन नयाँ ऐन अन्तर्गत हामी पनि अब रूपान्तरित अथवा सक्रिय छौँ, हामीले सबैलाई समन्वय र साझेदारी गरेर अगाडि बढ्ने हो। हाम्रा यो विपद व्यवस्थापनका रणनीतिहरू, विपद व्यवस्थापनका योजनाहरू, विपद व्यवस्थापनका कार्यक्रमहरू अझै सक्रियताका साथ अगाडि बढिरहेका छन्। यही कुरा जानकारी गराउन चाहन्छु।
बाँकी जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी र शम्भू थारू। अब अर्को सन्दर्भ, कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2075-76 लागि 25 अर्बको बजेट ल्याउने तयारी गरेको छ। एक असारमा बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनुभयो। सरकारी अनुदान दात्री निकायको सहयोग ऋण अनुदान गरी 25 अर्बको बजेट ल्याउने तयारी भइरहेको मन्त्री ज्वालाको भनाइ छ। खगेन्द्र भट्टराईले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
बाँके कोहलपुरमा सञ्चालित प्रथम मावि स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत हिजोको खेलमा साइनिङ स्टार मावि र जनज्योति मावि विजय भएका छन्। प्रतियोगिता अन्तर्गत आजको पहिलो खेल सरस्वती मावि र बागेश्वरी एकेडेमी बीच हुनेछ। दोस्रो खेल लक्ष्मी मावि र सगरमाथा ज्ञानपुञ्ज बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। नागरिकमा खबर छ। पश्चिम डायरीमा बाल विवाह नियन्त्रण कसरी?
बाल विवाह रोक्नुलाई सबभन्दा पहिला त यसको अभियान चलाउनु पऱ्यो होइन, गाउँघरमा पुग्नु पऱ्यो, त्यसपछि तपाईँको सबले शिक्षित बनाउनु पऱ्यो कि खास होइन।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
हम पत्रकार हो और हमरे स्थानीय स्तर में यहाँ अपने संचार माध्यम है। हम कोई भी व्यक्ति, समुदाय और संस्था के मान सम्मान, मर्यादा, ख्याति और सार्वजनिक हित, शिष्टाचार, नैतिकता और जन स्वास्थ्य में यहाँ आघात न पड़े वाला कह के विज्ञापन, प्रकाशन और प्रसारण करे प्रतिबद्ध हन।
हम हो भी पत्रकार हो, हम कोई भी बात जौन है वही अनुसार यानी वस्तुनिष्ठ होई के सत्य तथ्य समाचार और संतुलित समाचार और विचार संप्रेषण करे प्रतिबद्ध हैं।
हमहू पत्रकार हुई, हम हमरे समुदाय में यहाँ रहे कोई भी वर्ग और संप्रदाय के आदमी लोग, खास के बाल बालिका, महिला, ज्येष्ठ नागरिक, असक्त, असहाय, अपांगता भए व्यक्ति और पछाड़ी करे गए उत्पीड़ित वर्ग, समुदाय क्षेत्र, भाषा भाषी और अल्पसंख्यक लोकोन्मुख समुदाय के खातिर उत्थान और विकास में यहाँ विशेष सहयोग पहुँचावे खातिर सूचना और समाचार संप्रेषण करे प्रतिबद्ध।
ई पत्रकार साथी लोग जैसे पत्रकार आचार संहिता 2073 में यहाँ उल्लेख भवा कर्तव्य और जिम्मेवारी पालना करे नेपाल के सब पत्रकार और संचार माध्यमन के दायित्व है।
और व्यवसायिक और मर्यादित पत्रकारिता के खातिर पत्रकार आचार संहिता के पूर्ण पालना भवा है कि नहीं समझ के उचित सलाह दे और सचेत करावे दायित्व नागरिक और नागरिक समाज के भी हो।
वही से आवाजाय समावेशी, पारदर्शी, स्वस्थ और गतिशील समाज बनावे खातिर जिम्मेवारी और जवाबदेही पत्रकारिता के अभ्यास आजे से शुरू करा जाए।
USAID के सहयोग में यहाँ पारस्परिक जवाबदेहिता कार्यक्रम द्वारा जनहित के खातिर जारी संदेश।
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज अब रंगीन कलेबर र ब्रडशीट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगंजको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगंज एफएममा पनि प्रसारण भइरहेको छ। यसको साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपाली समाजमा अझै पनि बालविवाहको घटनामा कमी आएको पाइँदैन। बालविवाह गर्नु हुँदैन भनेर सरकारी तथा गैर सरकारी निकायबाट निरन्तर प्रयास जारी छ, तर पनि यसको रोकथाम प्रभावकारी बन्न सकेको छैन। बालविवाहलाई धर्म, संस्कृति र पुण्यको कामसँग जोड्ने पुरातन सोच र परम्पराले पनि बालविवाहलाई परिचय पुर्याउँदै आएको छ। बालविवाहलाई कानूनले दण्डनीय पनि मानेको छ र सजायको व्यवस्था पनि गरेको छ। तथापि बालविवाह नियन्त्रण अथवा रोकथामको सबै खाले उपायहरू प्रभावकारी हुन सकेका छैनन्। सुनौ सहकर्मी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
मेरो नाम जुना कडेल हो। बालविवाह त अब गाउँ टोल छर छिमेक सबैतिर जनचेतना जगाउने होइन, सबै घर परिवारदेखि लिएर सबै शिक्षा मन्त्र जताततै जनचेतना नै जगाएर नै रोक्न सकिन्छ होला।
मेरो नाम नुरुल हसन राई हो। बालविवाह रोक्नलाई सबभन्दा पहिला त यसको अभियान चलाउनु पऱ्यो होइन, गाउँघरमा पुग्नु पऱ्यो, त्यसपछि तपाईँको सबले शिक्षित बनाउनु पऱ्यो कि खास होइन, सबसँग भेटघाट गर्नु पऱ्यो बालविवाह राम्रो कुरा होइन भनेर। त्यसले धेरै नोक्सानी गर्न सक्छ, मान्छेको ज्यान पनि जान सक्छ होइन, अनि मान्छेले उमेरमा एउटा विवाह गर्छ भने उसले चाहिँ धेरै कुराहरू सिकिसकेको हुन्छ, लाइफ सेटलमेन्ट पनि गर्न सक्छ। जब उसको चाहिँ उमेरै पुग्दैन, एउटा नाबालिग अवस्थाको उमेरमा हुन्छ, त्यति बेला चाहिँ धेरै कुराहरूको चाहिँ ज्ञान पनि हुन्छ। त्यसकारण चाहिँ
मेरो नाम विशाल रसाइली। बालविवाह रोक्नलाई त हजुरको होइन, सबै अन्डर 18 केटाकेटीहरूलाई
सरकारले सबैको लागि सचेत गराउने अभियान चालु गर्नुपर्छ। त्यसो गरेमा केही तिनीहरूलाई पनि सजिलो हुनेछ र बाल विवाह गरेपछि उनीहरूको जीवनमा पनि असर पर्न जान्छ। छिटै बिहा गर्दाखेरि पछि अन्य घर फ्यामिलीको कुराले गर्दा नै उनीहरूलाई साह्रै तनाव हुन्छ अनि त्यही हो, आफूले पनि सोच्नु पर्यो। अनि
बाँकेको राप्ती सुनारी गाउँपालिका सातका स्थानीयले राप्ती नदीबाट अवैध रूपमा ढुङ्गा गिट्टी र बालुवा उत्खनन गर्दै गरेको अवस्थामा 3 एक्जाभेटर सहित 20 टिपर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्। स्थानीयको गुनासो आएपछि प्रहरीले नदीमै पसेर उत्खननमा रोक लगाएको थियो। गणपति कन्स्ट्रक्सन र आशिष कुमार श्रेष्ठ जेबीले रातिको समयमा एक्सकाभेटर प्रयोग गरी उत्खनन गर्न थालेपछि राप्ती सुनारीका स्थानीयले प्रहरी गुहारेका थिए। अन्नपूर्ण पोस्टमा खबर छ।
नेपालगञ्जबाट प्रतिबन्धित लागु औषध सहित वडा सदस्य सहित 3 पक्राउ परेका छन्। रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर 3 वडा सदस्य मनबहादुर खत्री सहित 3 5 नम्बर प्रदेश ब्युरो प्रहरीले नेपालगञ्जको टोलीले नेपालगञ्ज स्थित एक होटेलबाट पक्राउ गरेको हो। नागरिकमा खबर छ।
दाङ जिल्लाका विभिन्न खोलामा निर्माणाधीन अवस्थामा रहेका पुलका कारण वर्षायाममा जोखिम बढेको छ। सवारी साधनको उच्च चाप हुने लमही तुलसीपुर लगायतका सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेका पुलले जोखिम बढाएका छन्। पुल निर्माण भइरहेका र निर्माण कार्य अघि नबढेका खोलाहरूमा वर्षेनी यात्रु र सवारी साधन बगेका छन्। गत वर्ष ग्वार खोलाले यात्रुले भरिभराउ गाडी बगाएको थियो। भूपेन्द्र ओलीले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 13 अपाङ्गता भएका व्यक्तिहरूको समस्या बुझ्नका लागि हिजो अन्तर्क्रियाको आयोजना गरेको छ। अपाङ्ग सशक्तिकरण एवं सञ्चार केन्द्र नगरस्तरीय अपाङ्गता सञ्जालको समन्वय र सहजीकरणमा भएको कार्यक्रममा वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले अपाङ्गता भएका व्यक्तिको समस्या बुझेर समाधानका उपाय पहिल्याउने अन्तर्क्रियाको आयोजना गरिएको बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
प्रदेश नम्बर 7 को सरकारले शनिबार ल्याएको वार्षिक वर्ष 2075-76 को नीति तथा कार्यक्रममाथि प्रदेश सभा बैठकमा हिजोदेखि छलफल सुरु भएको छ। प्रदेश सभा भवन धनगढीमा बसेको प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने सत्तापक्षका सदस्यले नीति तथा कार्यक्रम समग्रमा स्वागतयोग्य रहे पनि धेरै विषय छुट्न गएको भन्दै छुटेका विषयलाई समेट्नुपर्ने सुझाव दिए। पश्चिम टुडेमा खबर छ।
आवाज संस्थाको आयोजना र बढैयाताल बर्दिया गाउँपालिकाको सहकार्यमा तथा एकपात लक जर्म वर्गको आर्थिक सहयोगमा मलाई श्रीमान होइन किताब देऊ भन्ने मूल नारासहित बढैयाताल गाउँपालिकामा 5 मनो सामाजिक विमर्श तथा परामर्श तालिम सुरु भएको खबर मिसन टुडेमा छापिएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेमा ट्राफिक व्यवस्थापनका लागि कडा योजना, नमाने कारवाही गरिने, 20 सचेतनामूलक अभियान सञ्चालन हुँदै
नेपालगञ्ज नगरमा 2 सिसी क्यामेरा जडान गर्ने सम्झौता, बाँकेका 4 मेडिकलमा छापा, कालोबजारीको आरोपमा बर्दियाको गणपति पेट्रोल पम्प सिल,
बाँकी डोडुवा गाउँपालिकामा घुम्ती सेवा अभियान सञ्चालन, भेरी नदीमा निर्माण हुने 2 जलविद्युत आयोजनाको डिपिआर बन्दै
र कोहलपुरमा प्रथम उपमेयर क्रिकेटमा साइनिङ र जनज्योति विजय, आज 2 खेलहरू हुँदै कर्णाली प्रदेशले 25 अर्बको बजेट ल्याउने तयारीमा। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज जेठ 28 सोमबार जुन 11 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।